So may I encourage you to continue to answer those questions at the end of the class and think about what you've learned and then come back to class the next week and share about it.
अनि उहाँले भन्दै हुनुहुन्छ यी प्रश्नहरू जो हामी दिइराखेका हुन्छौँ, तपाईँले जुन पाठ सिक्नुहुन्छ हरेक क्लासमा, त्यसपछि तपाईँले त्यसलाई दिनदिनै ध्यान दिएर हेरेर विचार गरेर त्यो प्रश्नहरूको बारेमा अझै ध्यान दिएर तपाईँले आएर फेरि यसरी बाँड्न सक्नुहुन्छ। अनि यसरी चाहिँ हामी सबैको निम्ति, अनि आज मलाई थाहा छ तपाईँहरूले धेरै विषय उठाउनु भयो जसले चाहिँ हामी सबैलाई चाहिँ मद्दत गर्छ।
So it is in the process of talking about it, of sharing about it, that is an important part of the learning process.
अनि वास्तवमा यो जब कुरा गरिन्छ, कुनै कुराहरू बाँड्ने गरिन्छ, त्यसबाट चाहिँ हामीले सिक्ने एकदमै महत्त्वपूर्ण कदमहरू हुन्। जब छलफल हुन्छ बढी हामी सिक्न सक्छौँ, बढी हामी सम्झन सक्छौँ।
And it is God's way of speaking to us and to each other as we share about what we have learned.
अनि वास्तवमा हामीले सिकेका कुराहरू जब अरूलाई हामी बाँड्न थाल्छौँ, अनि त्यसरी नै परमेश्वरले हामीलाई सिकाउनुहुन्छ।
Today we are going to do the last part of chapter 5 of Matthew.
आज चाहिँ हामी मत्ती 5 अध्यायको अन्तिम खण्ड हेर्न गइरहेका छौँ।
And we are on lesson 9 and we've only covered one chapter, which is chapter 5 of the Sermon of the Mount.
अनि हामीले आज चाहिँ 9 पाठमा गइराखेका छौँ, अनि पहाडी उपदेशको 5 अध्याय, मत्ती 5 अध्याय, जुन एउटा अध्यायलाई मात्रै हामीले अध्ययन गरिरहेको छौँ, जुन चाहिँ 9 विभिन्न पाठहरूमा हामीले सिकेका छौँ।
Because there is so much for us to learn in this one chapter that Jesus teaches us how to live the life of a disciple.
अनि वास्तवमा येशु प्रभुले चेलापनको जीवन कसरी जिउनु पर्छ भन्ने सम्बन्धी कुरामा यो एउटै अध्यायमा यति धेरै महत्त्वपूर्ण गहिरा कुराहरू सिकाउनु भएको छ प्रभुले।
And all through the rest of our lives, we will be coming back to chapter 5 to ask ourselves again, what does it mean to be a disciple? And relearn this chapter in our lives.
अनि वास्तवमा हाम्रो क्रिस्चियन जीवनको पुरै जीवनभरि नै हामी घरिघरि यो 5 अध्यायमा फर्केर फेरि सिक्नेछौँ र कसरी हामीले उहाँको चेलाको हिसाबले जिउने र कसरी हामी अगाडि बढ्ने, यो सबै कुराहरू फेरि यही 5 अध्यायबाट अझै हामी सिक्दै जानेछौँ।
The Beatitudes really form the foundation of living our Christian lives.
अनि वास्तवमा यो बिएटिट्युड भनेको चाहिँ यसमा जुन चाहिँ एउटा क्रिस्चियन परमेश्वरमा विश्वास गरेर उसको आत्मिकी अवस्था जुन समर्पण हुन्छ, त्यसमा जुन आशिष उसले पाउँछ, यो कुराबाट सिक्ने कुराहरू चाहिँ हाम्रो क्रिस्चियन जीवनको एउटा जग नै हो।
So to look forward, there are three chapters in the Sermon of the Mount. On the Mount, I just want to give you an idea of what to look forward ahead.
अनि अब हामीले जुन अध्ययन गर्न गइरहेको अरू बाँकी अध्यायहरू छन् पहाडी उपदेशमा, 3 अझै जम्मा 3 अध्यायहरू छन्। अनि अब बाँकी अध्यायहरूमा चाहिँ हामीले के सिक्नेछौँ भन्ने कुराहरू हामी हेर्नेछौँ।
So by the end of this lesson 9, we would have finished chapter 5.
अनि यो 9 पाठ जो हामीले अहिले सिक्दैछौँ, यो सिद्धिएपछि 5 अध्याय मत्तीको सुसमाचार 5 अध्याय हामीले सिद्धायौँ।
Then in the next 4 or 5 lessons, we will finish chapter 6 and chapter 7.
अनि अर्को 4 अथवा 5 पाठहरूमा चाहिँ 6 अध्याय मत्तीको र 7 अध्याय हामीले सिद्धाउनेछौँ।
So by the end of lesson 15, we would have finished the Sermon on the Mount.
अनि जम्मा 15 पाठहरूमा चाहिँ हामीले पहाडी उपदेशको यो सम्पूर्ण 3 अध्यायको शिक्षाहरू चाहिँ हामीले सिद्धाउनेछौँ।
So I will be moving very quickly from here onwards to cover the next 2 chapters in about 4 or 5 lessons.
अनि अबको दुई अध्याय अध्ययन गर्ने आज पछि चार या पाँचवटा पाठहरू द्वारा हामी दुई अध्यायलाई चाहिँ तुरुन्तै सिद्धाउनलाई एकदम छिटो छिटो गरेर हामी जानेछौँ।
Okay, now we continue from where we left off last week in our lesson.
अनि गएको हप्ता हामीले कुन ठाउँमा छोडेका थियौँ, कहाँसम्म अध्ययन गरेका थियौँ, हामी त्यहाँबाट आज सुरु गर्नेछौँ।
So we have been discussing Jesus' teachings about how to be obedient to God and truly fulfill.
मेरो आई थिङ्क माई
स्टिल
मेरो इन्टरनेटको समस्या भएरहेछ, मैले बल्ल फोनमा हालेँ। ओके, आर वी देयर? ओके,
आई एम हियर।
माई इन्टरनेट आई डोन्ट नो वाट ह्यापन, सो आई चेन्ज इन टु my data plan. So
Okay, let me know when you're ready.
just give me a second and then I'm ready. Sorry about that.
You're back.
This meeting is being recorded. Okay. Okay, record by that, sir. Okay, all right. I'm ready. Thank you.
Okay, all right. So this week we continue with the last two of the six examples on the topics of retribution and love.
अनि यो हप्ता चाहिँ हामीले छवटा विषयहरूमा हेरिराखेका थियौँ, चारवटा हामीले गयो हप्ता सिद्धायौँ, अब दुईवटा अर्को चाहिँ यो बदला लिने अनि त्यसपछि प्रेम, बदला र प्रेम यो दुईवटाको कुरा आज अध्ययन गर्नेछौँ।
So let's read verses 38 to 42.
अनि अहिले चाहिँ हामी मत्तीको सुसमाचार 5 को 28 देखि 42 सम्म हामी पढ्नेछौँ। यहाँ 5 को 38 देखि 42, माफ गर्नुहोस्, 38 देखि 42, अनि यहाँ 38 मा हामीले यो पाउँछौँ, तिमीहरूले सुनेका छौ यसो भनिएको थियो। समथिङ ह्यापन हियर। यहाँनिर मत्ती 5 को 38 मा देखि 42 सम्म हामी पढ्नेछौँ, तिमीहरूले सुनेका छौ यसो भनिएको थियो कि आँखाको बदला आँखा र दाँतको बदला दाँत, तर म तिमीहरूलाई भन्दछु दुष्टको मुकाबिला नगर, जसले तिम्रो दाहिने गाला चड्काउला त्यसलाई अर्को गाला पनि थापिदेऊ। 40, यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दावी गर्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। 41, यदि कसैले तिमीलाई 1 किलोमिटर जान बाध्य गर्छ भने उसँग 2 किलोमिटर गइदेऊ। 42, तिमीसँग माग्नेलाई देऊ र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर।
So in this passage, Jesus speaks about retribution and taking revenge.
अनि यो खण्डमा चाहिँ येशू प्रभुले बदला लिने कुरा अथवा जे मान्छेहरूले हामीले गर्छ त्यसको बदलामा बदला दिने त्यो खालको कुराको बारेमा येशू प्रभुले शिक्षा दिनुहुन्छ।
This is a very important lesson for us as Christians.
वास्तवमा हामी विश्वासीको हिसाबले, क्रिस्चियनको हिसाबले यो एकदमै महत्त्वपूर्ण पाठ हो।
Now, as in the previous examples, Jesus begins with the phrase, "You have been heard. You have heard it was said." I'm sorry.
अनि हामीले योभन्दा अगाडिको उदाहरण हेरेका थियौँ कि येशू प्रभुले सुरु गर्दाखेरि, अनि यहाँ पनि 38 पदमा त्यो कुराले नै उहाँले सुरु गर्नुहुन्छ, तिमीहरूले सुनेका छौ भनेर सुरु गर्नुहुन्छ।
And that refers to what the Jews have been taught in the past.
अनि त्यो तिमीहरूले सुनेका छौ भनेको मतलब चाहिँ येशू प्रभुभन्दा पहिलाका धर्मगुरु यहुदीहरूले चाहिँ व्यवस्था सम्बन्धमा जुन कुरा सिकाएको छ, जुन उनीहरूले सुनेका छन्, त्यो विषयलाई यहाँनिर उल्लेख गरिएको हो।
So the Jews were well acquainted with their teachings on retribution.
अनि वास्तवमा यहुदीहरू चाहिँ यो बदला लिने कुराको सम्बन्धमा उनीहरूको शिक्षामा चाहिँ उनीहरू प्रष्ट थिए।
Now they have been taught to return an eye for an eye and a tooth for a tooth.
अनि वास्तवमा यहुदीहरूको शिक्षा अनुसार चाहिँ यो बदला सम्बन्धी कुरामा चाहिँ आँखाको बदलामा चाहिँ आँखा, दाँतको बदलामा दाँत, यस्तो खालको चाहिँ शिक्षा उनीहरूको थियो।
If someone hits you and blinds you in one eye, then it is your right to hurt that person in return and blind him in one eye.
अनि कसैले मानिलियो कसैले तपाईँलाई हिर्काएर एउटा आँखा अन्ध बनाइदियो, फुटाइदियो भनेदेखि तपाईँले अब त्यो मान्छेलाई हिर्काएर उसको पनि एउटा आँखा फुटाउने अधिकार पाउनुहुन्छ। यो चाहिँ यहुदीहरूको शिक्षामा थियो।
So this is written in the law of Moses and it regulated the extent of retributive punishment.
अनि यो चाहिँ वास्तवमा मोसाले दिएको व्यवस्थामा लेखिएको छ। अनि यो कुराहरूले चाहिँ वास्तवमा मान्छेले कसैलाई खराबी गर्यो अथवा अत्याचार गर्यो भने त्यसैको बदलामा त्यही दण्ड दिएर त्यहाँ चाहिँ व्यवस्थित बनाउने प्रयास गरिएको थियो।
So these are spelled out in Old Testament passages
अनि
such as
यो खण्डहरू चाहिँ पुरानो नियमको खण्ड अध्यायहरूमा उल्लेख गरिएको छ।
Such as Exodus chapter 21, verses 23 to 25.
अनि उदाहरणको लागि प्रस्थान 21 को 23 देखि 25 सम्म तपाईँले पाउनुहुन्छ त्यस सम्बन्धी कुराहरू।
And also Leviticus chapter 2, verses 18 to 20.
अनि अर्को कुरा तपाईँ पाउनुहुन्छ लेबी 24 को 18 देखि 20 पदहरूमा, त्यहाँ पनि तपाईँले यो बदला सम्बन्धी शिक्षाहरू पाउनुहुन्छ।
So for example, I'll ask Pastor Silas to read Leviticus chapter 24, verses 19 and 20.
अनि यसको उदाहरणको लागि हामी यो लेबीहरूको पत्रबाट 24 अध्यायको 19 र 20 पढ्नेछौँ। कुनै मानिसले आफ्नो छिमेकीको कुनै अङ्गको नोक्सान गरिदियो भने त्यसले जसो गरेको छ त्यसलाई त्यसै गरियोस्। चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत, जसरी त्यसले कसैको अङ्गको नोक्सान गरिदियो त्यसै त्यसलाई पनि त्यसरी नै गर्नु।
So these retributive laws given by Moses were meant to regulate how justice was to be implemented for society.
अनि वास्तवमा यो खालको नियमहरू चाहिँ वास्तवमा त्यसको लागि दिएको थियो कि कसरी त्यो समाजमा न्यायलाई स्थापना गर्ने भन्ने त्यो विषयमा।
How justice was to be regulated in the court of law.
अनि कसरी अदालतमा चाहिँ न्याय सम्पादन गर्ने।
So these laws for the impartial application of justice were good and they still remain good today.
अनि वास्तवमा त्यो न्यायको लागि नै कुरा गर्ने हो भनेदेखि चाहिँ त्यो खराबीको बदला खराबी नै, जसले जे गर्छ त्यसको दण्ड त्यही दिने कुरा वास्तवमा राम्रै हुन्छ। त्यो दण्ड अदालतको हिसाब किताबमा त्यो अहिले पनि सही नै हो।
So these laws, it taught the Jews what justice was like and it acted as a prevention against uncontrolled revenge.
अनि यस्तो खालको बदलाको जुन खालको नियम थियो त्यो कुराले चाहिँ यहुदीहरूलाई चाहिँ व्यवस्थाको सम्बन्धमा र कसरी एकअर्काबाट सुरक्षित रहने, एकअर्कालाई अत्याचार नगर्ने, यो कुराहरूबाट उनीहरूलाई बचाउने काम गरेको थियो। उनीहरूलाई सही प्रकारले रहनलाई मद्दत गरेको थियो।
For example, a victim who suffered a broken leg because of a fight, he cannot go out later to kill the person who caused the broken leg.
अनि उदाहरणको लागि अब त्यो जो मान्छेलाई चाहिँ लडाइँमा आफ्नो खुट्टा भाँचिएको छ, अब त्यो भाँचिएको खुट्टा भएको मान्छेले जसले खुट्टा भाँच्यो उसलाई गएर चाहिँ उसको खुट्टा भाँच्न चाहिँ उसको शक्ति हुँदैन।
This is because the law says an eye for an eye, a tooth for a tooth, no more than that.
अनि वास्तवमा व्यवस्थाले चाहिँ भनेको छ आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, त्योभन्दा बढी चाहिँ गर्नु मिल्दैन।
So this law regulates justice for the people, and
अनि
it was very good that way.
अनि त्यो यस्तो खालको जसले जे गल्ती गर्छ त्यही खालको दण्ड दिने जुन व्यवस्था छ यसले चाहिँ मानिसहरूलाई एकअर्कामा एउटा व्यवस्थित भएर बस्न मद्दत गर्छ।
So what was Jesus teaching on this topic of retribution?
अनि यो बदला लिने सम्बन्धीमा येशु प्रभुले चाहिँ के सिकाउँदै हुनुहुन्छ त अब?
So the key is in verse 39, where Jesus says, do not resist an evil person.
अनि वास्तवमा त्यसको महत्त्वपूर्ण कुरा चाहिँ 39 पदमा छ। अनि त्यहाँ चाहिँ 39 पद, आई हेभ टु लुक एट इट।
Yes, verse 39, do not resist an evil person.
अनि दुष्ट व्यक्तिलाई चाहिँ त्यसको बदला नल्याऊ भन्ने चाहिँ हामीले त्यहाँ देख्दछौँ।
And then Jesus goes on to give four examples of four illustrations of how not to resist an evil person.
अनि येशु प्रभुले त्यसपछि दुष्ट व्यक्तिहरूको सट्टामा दुष्टै कुरा चाहिँ नगर भन्ने कुराहरूको 4 उदाहरण दिनुहुन्छ कि कसरी हामीले खराबीहरूलाई खराबी नै नगर्ने भन्ने कुराको बारेमा।
So these four illustrations are one, first is where someone strikes you on the right cheek, you turn to them the other cheek.
अनि पहिलो चाहिँ त्यो 4 उदाहरणमध्ये पहिलो चाहिँ के छ, कसैले दाहिने गालामा हिर्कायो भने अर्को गाला थाप्देऊ।
The second is where someone sues you for your shirt and you give him your cloak also.
अनि अनि अर्को उदाहरण यहाँ दिएको छ, कसैले दौरा माग्यो भनेदेखि चाहिँ तिनीहरूलाई आफ्नो खास्टो पनि देऊ।
The third is when someone forces you to go for 1 mile, you go with him for 2 miles instead.
अनि चौथो कुरा चाहिँ कसैले 1 किलोमिटर जाउँ भन्यो भनेदेखि 2 किलोमिटर पनि जान तयार हुनुपर्ने, त्यस्तो कुरा चाहिँ यहाँ उहाँले उदाहरण दिनुभएको छ।
And the fourth is when someone asks from you, you give to them and you don't turn them away.
अनि चौथो कुरा चाहिँ यहाँ लेखेको छ, कसैले केही कुरा माग्यो भने उसलाई इन्कार गरेर त्यसै रित्तै नपठाऊ, तर उसले मागेको कुरा देऊ भन्ने कुरा चाहिँ यहाँ छ।
So what do these four illustrations mean?
अनि यो 4 उदाहरणको मतलब के हो?
Sorry. Okay, so let me begin first by clarifying what Jesus is not saying in the four illustrations.
अनि हामी यसबाट सुरु गरौँ कि 4 उदाहरण जो येशु प्रभुले दिनुभएको छ त्यसमा येशु प्रभुले के चाहिँ भन्नुभएको छैन, त्यो कुरा हामी पहिला त्यसबाट सुरु गरौँ।
So Jesus is not saying that the laws of Moses were bad or that they should not be used in court.
अनि यहाँ येशु प्रभुले चाहिँ यो कुरा भन्नुभएको छैन कि मोसाको व्यवस्था चाहिँ ठिक छैन र यो चाहिँ अदालतमा चाहिँ प्रयोग गर्नु हुँदैन, यो चाहिँ भने छैन।
And Jesus is not saying he's not teaching us that whenever a Christian goes to court, he must give the opponent everything that the opponent wants.
अनि येशु प्रभुले अर्को कुरा के भनिदिनुहुन्छ भने कहिल्यै कुनै मान्छे कोर्टमा गयो, अदालतमा गयो भने, अनि त्यो अदालतमा जसले तपाईँको विरोधीले तपाईँबाट के चाहिरहेको छ सबै कुरा दिनुपर्छ भने त्यो पनि भनेको छैन।
And Jesus is not teaching that Christians should be timid and afraid to respond when he or she is struck by another person.
अनि यहाँनिर येशु प्रभुले यो पनि भन्नुभएको छैन जब कुनै व्यक्तिले कुनै क्रिस्चियनलाई अट्याक गर्छ उसले चाहिँ डराउने र उसलाई उसले जे गरे पनि चुप लाएर सहने, त्यो कुरा भनेको छैन।
Then what is Jesus teaching?
त्यसो भए येशुले चाहिँ के सिकाउँदै हुनुहुन्छ त यहाँ?
What is his main point?
यहाँनिर उहाँले सिकाउन खोज्नु भएको मुख्य कुराहरू चाहिँ के हुन्?
I believe Jesus' main point is found in verse 39.
अनि मलाई विश्वास लाग्छ कि उहाँको मुख्य कुरा चाहिँ यहाँनिर पाँच अध्यायको 39 पदमा हामी पाउँदछौँ।
Verse 39, we have to read that carefully.
अनि 4 अध्यायको 39 पद चाहिँ हामीले होसियारीपूर्वक पढ्नुपर्छ।
Jesus is asking his disciple not to go out and set himself against an evil person.
अनि येशु प्रभुले वास्तवमा चेलाहरूलाई भनिराख्नु भएको छ, कुनै दुष्ट व्यक्तिहरू छ भनेदेखि उनीहरूसँग गएर जोरी नखोज्ने, उनीहरूसँग गएर न्यु खोजेर झगडा ननिकाल्ने।
Perhaps the main point may be better understood this way.
अनि सायद हुन सक्छ यहाँ येशु प्रभुले सिकाउनु भएको चाहिँ मुख्य कुराहरू चाहिँ हामीले सायद यसरी बुझ्न सक्छौँ।
Do not try to get even with an evil person.
अनि यो चाहिँ कुनै मान्छे दुष्ट छ र उसले तपाईँलाई अत्याचार गर्न खोज्यो भने उसको बराबरी भएर ऊ जस्तै अत्याचार गर्न कोसिस नगर्नुहोस्। त्यो कुरा
Do not try to pay back an evil person evil for evil.
अनि त्यो दुष्ट व्यक्तिले तपाईँलाई खराबी गरेको छ भने त्यो दुष्ट व्यक्तिलाई चाहिँ फेरि त्यही नै खराबी नै गरेर उसलाई चाहिँ त्यो त्यसको बदला लिन कोसिस नगर्नुहोस्।
This is the same principle as what the Apostle Paul teaches in Romans.
अनि वास्तवमा रोमीको पत्रमा प्रेरित पावलले पनि यही सिद्धान्तलाई चाहिँ सिकाएका छन्।
Romans chapter 12, verse 17.
अनि रोमी 12:17
Do not repay anyone evil for evil.
अनि कसैलाई खराबको सट्टा खराब नगर।
Romans chapter 12, verse 18, it says,
अनि रोमी 12:18 यस्तो भनिएको छ,
If it is possible, as far as it depends on you, live at peace with everyone.
अनि यहाँनिर रोमी 12:18 पावलले लेख्दछन्, हुन सक्छ भने सकेसम्म यदि तिमीले गरेर हुन्छ भनेदेखि सबैसँग शान्तिमा बस।
So Jesus is teaching us new ways to respond to wrong or evil actions.
अनि वास्तवमा यहाँनिर चाहिँ येशु प्रभुले नयाँ प्रकारको तरिका, जसलाई हामीले विद्रोही खराबहरूप्रति हामीले कसरी व्यवहार गर्ने भन्ने कुराको बारेमा सिकाउँदै हुनुहुन्छ।
One important principle to remember as a disciple is this.
अनि वास्तवमा हामीहरू चेला भएको हिसाबले एउटा महत्त्वपूर्ण कुरा चाहिँ हामीले सम्झिनु पर्छ, त्यो चाहिँ यो हो।
The relationship we have with the other person is very important.
अनि अरू मानिसहरूसँग हाम्रो जुन चाहिँ सम्बन्ध छ नि, त्यो चाहिँ एकदमै महत्त्वपूर्ण छ।
The relationship is more important than getting even with that person even when he or she has done something wrong against us.
अनि वास्तवमा त्यो व्यक्ति जसले तपाईँ र मेरो विरुद्धमा कुनै समय कहिले केही गल्ती गरेको छ, केही खराबी गरेको छ, हामीलाई नोक्सान पुर्याएको छ भने पनि त्यो व्यक्तिसँग सही खालको सम्बन्ध स्थापित गर्ने प्रयास अथवा त्यो स्थापित गर्ने कुरा तपाईँ र मेरो लागि एकदम महत्त्वपूर्ण कुरा हो।
Because God is concerned for the other person, and so should we.
किनभनेदेखि परमेश्वरले चाहिँ त्यो अर्को व्यक्तिप्रति पनि उहाँले महत्त्व राख्नुहुन्छ, उसको उद्धारको, त्यही कारणले हामीले पनि त्यो व्यक्तिप्रति महत्त्व राख्नुपर्ने हुन्छ।
So even when we are wronged by some evil act of the other person, we should learn to let it go and not seek revenge.
अनि त्यसैले त्यो अर्को व्यक्ति जसले तपाईँ र मेरो जीवनमा केही खराबी गर्यो, हामीलाई नोक्सान पुर्यायो, हामीलाई दुःख दियो, हामीलाई सम्झना छ ऊ गलत हो, र पनि हामीले त्यसको बदला लिने भन्दा पनि उसँग सही स्थापित सम्बन्ध स्थापित र उसलाई सही गर्ने प्रयास हामीले गर्नुपर्छ।
So let us now look closer at the four illustrations that Jesus gave us.
अनि अहिले चाहिँ हामी येशु प्रभुले यो बदला सम्बन्धी कुराको 4 उदाहरण जो दिनुभएको छ त्यसलाई हामी नजिक प्रकारले हेर्नेछौँ।
The first is the slap on the right cheek.
पहिलो चाहिँ दाहिने गालामा कसैले हिर्कायो भन्ने त्यो विषयको उदाहरण।
So to be slapped is to be insulted.
अनि वास्तवमा कसैले तपाईँलाई हिर्काउनु भनेको चाहिँ तपाईँलाई बदनाम गर्नु हो।
Now to be slapped in those days and also today as well, slapping is a violent action. You can go take someone to court and get compensation.
अनि त्यो बेलामा पनि कसैले तपाईँ कसैले चड्कायो भनेदेखि त्यो चाहिँ एउटा अपराध हो अहिले पनि त्यो बेलामा पनि। अनि कसैले तपाईँलाई चड्कायो भनेदेखि तपाईँले चड्कायो कसैलाई भने तपाईँलाई कोर्टमा गएर त्यो चड्काएको दण्ड त्यसको विरुद्धमा त्यो त्यसले गरेको अपराधको विरुद्धमा तपाईँलाई दण्ड दिन सकिन्छ।
Now, to be slapped on the right cheek is even worse.
अनि दाहिने गालामा चड्काउनु चाहिँ झन् नराम्रो कुरा हुन्थ्यो।
It means to be slapped by the back of the hand.
अनि त्यो दाहिने गालामा चड्काउने भनेको चाहिँ हातको यतातिरबाट चड्काउने।
So, in those days, it would incur double damages if you bring that person to court.
अनि त्यो बेलामा दाहिने गालामा चड्काउँदाखेरि जो हातको अर्कोपट्टिबाट चड्काउनु पर्ने हुन्छ त्यो खालको अपराधलाई अदालतमा ल्यायो भने त्यस्तो अपराध गर्ने व्यक्तिलाई दोब्बर दण्ड हुन्थ्यो।
So the slap represents a wrong done against a person's honor.
अनि त्यो पिट्ने चड्काउने कुराले चाहिँ त्यो जुन व्यक्तिले त्यो पिटाइ खान्छ उसको एउटा इज्जतमा उसको आफ्नो इज्जतमा चाहिँ त्यो चाहिँ एट्याक गरेको हुन्छ।
So this is what Jesus says to us as his disciples.
अन्त तर तपाईँ र म येसुको चेलाको हिसाबले हामीले के गर्नुपर्छ भन्ने विषयमा चाहिँ येसु प्रभुले यो कुरा भन्नुभएको छ।
Jesus is saying to us, just let it go.
अनि
Don't retaliate.
येसु प्रभुले चाहिँ हामीलाई हामी क्रिस्चियनहरूलाई चाहिँ भन्नुभएको छ हामीलाई कसैले बदनाम गर्यो अथवा पिट्यो भने त्यसलाई छोड दिनु, त्यसको बदलामा उसलाई दुःख दिने उसलाई पनि बदनाम गर्ने काम नगरौँ।
Let go of the legal damages you can claim against the oppressor.
अनि वास्तवमा तपाईँलाई उसले गरेको अत्याचार जसको निम्ति तपाईँले दण्ड दिलाउन सक्नुहुन्छ छोड दिनु उसलाई त्यसको वास्तवमा बिर्सनु।
So bravely turn the other cheek and show him or her that you will not react evil for evil to their wicked action.
अनि त्यसैले अर्को गाला थाप्नु भनेको मतलब चाहिँ त्यस्तो खालको थाहा दिनु कि उसले गरेको यो खराब कुरा उसको अपराध चाहिँ तपाईँले सहनु भयो त्यसको बदलामा उसलाई फेरि अपराध गर्ने उसलाई फेरि दण्ड दिने कुरा खराबीलाई चाहिँ तपाईँले खराबी नै गर्ने कुरा तपाईँले गर्नु भएन।
Now, by God's grace, perhaps this action will bring restoration to that relationship.
अनि वास्तवमा परमेश्वरको अनुग्रहबाट यो खालको व्यवहार सहने व्यवहारले जस्तो खराबीको बदला खराबी नगर्ने व्यवहारले त्यो व्यक्तिसँग तपाईँको सम्बन्ध राम्रो स्थापित हुन सक्छ।
Look that person in the eye and turn the other cheek.
अनि त्यो मान्छेको आँखामा राम्रोसँग हेरेर अर्को गाला पनि थापिदिनुहोस्।
Perhaps that person will be so shocked by your action and they realize they are wrong.
अनि हुनसक्छ त्यो व्यक्ति जसले तपाईँलाई पहिला हानेको छ तपाईँले उसलाई अर्को गाला थाप्दाखेरि त्यो व्यक्ति चाहिँ अचम्म मानेर उसको आफ्नो गल्ती महसुस गर्न सक्ला।
It's not easy to do this, it's not natural.
अनि वास्तवमा त्यस्तो खालको व्यवहार गर्नु चाहिँ सजिलो छैन, यो स्वभावैले आउन सक्ने कुरा होइन।
My personal reaction would be to punch the person if he slaps me.
अनि वास्तवमा उहाँले भन्नुहुन्छ मेरो व्यक्तिगत प्रतिक्रिया चाहिँ के हुन्छ कसैले मलाई हिर्कायो भने उसलाई पनि अझै कसेर हिर्काउने त्यही हुन्छ।
But that is not God's way.
तर परमेश्वरको तरिका त्यो होइन।
We have to learn to turn the other cheek.
हामीले चाहिँ अर्को गाला पनि थाप्नलाई सिक्नु पर्छ।
May God help us.
अनि परमेश्वरले हामीलाई यस्तो कुराहरूमा यसरी व्यवहार गर्न सहायता गर्नुभएको होस्।
So the second situation is when a disciple is sued for his or her shirt.
अनि दोस्रो उदाहरण चाहिँ येशु प्रभुले दिनुहुन्छ जब चेलाहरूलाई चाहिँ कोही अरूले उसको दाउरा माग्छ।
This probably represents the rich people who are oppressing the poor and they were bringing lawsuits against the poor.
अनि यो चाहिँ त्यो हुनसक्छ सायद धनी मानिसहरूले गरिबहरूलाई अत्यन्त थिचोमिचो गरेको हो अनि उनीहरू गरिबको विरुद्धमा चाहिँ उनीहरूलाई चाहिँ अदालतमा लग्न कोसिस गरेको त्यो तिनीहरूको विरुद्धमा हुनसक्छ।
The rich oppressing the poor to the point that they were demanding the shirt off their back.
अनि वास्तवमा ती धनीहरूले गरिबलाई यसरी अत्याचार गर्छन् कि उनीहरूले लगाइराखेको दाउरा पनि फुकाल्न लगाउँछन्।
and bringing them to court to sue them for their shirt.
अनि उनीहरूले लगाइराखेको दौरा खोस्नको लागि चाहिँ उसले गरेको सायद उनीहरूले गरेको गल्ती होला अनि उनीहरूलाई अदालतमा रगेर त्यो दौराबाट नाङ्गै बनाउने उसलाई
But here's the interesting point.
अनि यहाँनिर एउटा महत्त्वपूर्ण चाखलाग्दो कुरा हामी देख्दछौँ
By Jewish law, even though they can demand the shirt, they cannot demand the outer cloak.
अनि वास्तवमा यहुदी व्यवस्था अनुसार चाहिँ उनीहरूले भित्र लगाएको दौरा चाहिँ माग गर्न सके यदि तिनीहरूले गल्ती गरेको छ भने तर बाहिरको त्यो लगाइराखेको यहाँ खास्टो भनेको छ बाहिरको कुरा चाहिँ उनीहरूले माग गर्न सक्दैन थिए त्यो यहुदी नियममा
So this is because the outer cloak is very important for a person's physical protection.
अनि किनभनेदेखि त्यो चाहिँ कुनै पनि व्यक्तिको बाहिर लगाएको कपडा अथवा वस्त्र जे हुन्छ उसको शारीरिक सुरक्षाको लागि एकदम महत्त्वपूर्ण हुन्छ
You can read in, for example, in Deuteronomy chapter 24, verse 12.
अनि यो कुरा चाहिँ तपाईँले व्यवस्थाको
24:12, Deuteronomy 24:12,
12 पदमा तपाईँले पढ्न सक्नुहुन्छ
where the Old Testament forbids anyone from taking someone else's cloak, outer cloak.
त्यहाँ तपाईँले व्यवस्था 24 12 तपाईँले देख्नुहुन्छ कि कसरी त्यो बाहिरी लुगा चाहिँ उनीहरूले अदालतमा लगेर खोज्न सक्दैनन् भन्ने कुरा त्यहाँ पाउनुहुन्छ
So Jesus says to us as his disciples again, just let it go. Don't take revenge.
अनि येशुप्रभुले यहाँनिर शिक्षा दिनुहुन्छ हामी चेलाको हिसाबले त्यस्तो अवस्था भयो भनेदेखि चाहिँ छोडिदिने सहने तर त्यसको बदला हामीले नलिने उसलाई अदालतमा नलग्ने
Don't fight him, but let him have the cloak as well.
अनि उसँग लडाइँ नगर त्यस्तो कसैले माग गर्छ भने उसलाई बाहिरी लुगा पनि दिइदेऊ
By giving the oppressor your cloak, it will actually bring him to shame.
अनि वास्तवमा तपाईँले बाहिरी लुगा कसैले तपाईँलाई चाहिँ दौरा माग्न खोज्छ भनेदेखि बाहिरी खास्टो पनि तपाईँले दिनुभयो भने जुन चाहिँ नदिनु भन्ने कुरा छ त्यो व्यक्तिलाई चाहिँ त्यसले चाहिँ शर्ममा पार्न सक्छ
It will bring him to shame because he will be seen by as an evil person publicly.
अनि किनभनेदेखि त्यो कुराले चाहिँ उसलाई श्रममा पार्न सक्छ किनभनेदेखि चाहिँ अब बाहिरी मानिसहरूको अगाडि खुल्ला रूपमा ऊ चाहिँ दुष्ट भएको कुरा त्यसले देखाउँदछ
An evil person who takes away even the outer cloak of another man, which is forbidden by law.
अनि त्यस्तो खालको दुष्ट व्यक्ति जसले चाहिँ अर्को व्यक्तिको बाहिरी लुगा पनि खोस्न प्रयास गरिराखेको छ जुन चाहिँ नियमले नै प्रबन्ध के भन्छ त्यसलाई चाहिँ बन्देज गरिएको छ त्यो मानिसहरूको लागि चाहिँ त्यो मान्छे त्यसरी परिचित हुनेछ
So perhaps by acting in this surprising way, this will bring the man to shame and to repentance.
अनि यसरी उनी उसलाई चाहिँ लज्जित प्रकार हुने किसिमको व्यवहार हामीले गर्यौँ भने त्यो व्यक्तिलाई चाहिँ श्रममा पार्नेछ र सायद ऊ चाहिँ पश्चातापी रूपमा आउन सक्छ पश्चाताप गर्न सक्छ
So you bring him to shame and repentance without retaliating evil for evil.
अनि तपाईँले यहाँनिर खराबीको बदला खराबी नगरेर त्यो मान्छेलाई लाजमा पार्न सक्नुहुन्छ र उसलाई पश्चातापी बनाउन सक्नुहुन्छ
The third situation is about going the extra mile.
अनि तेस्रो उदाहरण चाहिँ यहाँनिर छ अर्को एक्स्ट्रा किलोमिटर जाने उसले भनेको भन्दा अर्को एक्स्ट्रा पनि जाने
This is specifically in reference to the Roman conquerors of the area.
अनि वास्तवमा त्यो चाहिँ रोमीहरूको चाहिँ त्यो क्षेत्र त्यो ठाउँहरूलाई उनीहरूले आफ्नो कब्जामा लिने कुराहरूको विषयमा यहाँनिर भन्न खोजिएको छ
The Jews were a conquered nation by the Romans.
अनि वास्तवमा यहुदीहरू चाहिँ रोमीहरूद्वारा कब्जा गरिएको त्यो मुलुक हो
And by law, a Roman soldier had the right to order a local Jew to carry goods for him up to a maximum of 1 mile.
अनि वास्तवमा व्यवस्थाद्वारा नै नियमद्वारा नै त्यतिखेर रोमीहरूको नियममा के थियो भनेदेखि रोमीहरूले चाहिँ यहुदीलाई 1 माइलसम्म चाहिँ कुनै पनि भारीहरू जबरजस्ती बोकाउन सक्थ्यो।
This is an oppressive practice of the Romans and deeply resented and hated by the Jews.
अनि यो चाहिँ वास्तवमा रोमीहरूले अत्याचारपूर्वक लागू गरेको कुरा थियो र यहुदीहरूलाई चाहिँ यो यसप्रति एकदमै घृणा थियो।
So now Jesus tells his disciples, if you are ordered by a Roman soldier to take his goods for 1 mile, you go 2 miles instead.
अनि यहाँनिर त्यही कुरा येशु प्रभुले चेलाहरूलाई भन्दै हुनुहुन्छ, यदि रोमीहरूले तिमीलाई चाहिँ 1 माइलको लागि कुनै कुरा लगिदिनलाई भन्छ भने तिमी चाहिँ त्यसलाई विरोध नगर, 2 माइल पनि लगिदेऊ।
Essentially, Jesus was telling his disciples not to get angry, not to hate the Romans.
अनि यहाँ वास्तवमा येशु प्रभुले चेलाहरूलाई के भन्दै हुनुहुन्छ भनेदेखि रिस नगर्ने र रोमीहरूलाई घृणा नगर्ने।
Not to hate, but to do more than is required by the law of them.
अनि उनीहरूलाई घृणा नगर्ने तर व्यवस्थाले उनीहरूलाई कति गर्नुपर्छ भन्ने छ त्योभन्दा बढी गरिदिने।
Jesus was teaching them a new way of treating these hated enemies of the Jews.
अनि वास्तवमा येशु प्रभुले ती चेलाहरूलाई जसलाई के भन्छ यो यो रोमीहरूले जो यहुदीहरूलाई अत्याचार गरिरहेको छ अब रोमीहरूलाई चाहिँ कसरी व्यवहार गर्ने भन्ने कुरामा एउटा नयाँ प्रकारको तरिका उहाँले सिकाउँदै हुनुहुन्छ जुन चाहिँ नरिसाइकन गर्ने कुरा।
Do not retaliate in anger, but show love instead.
रिसमा त्यसको विरोध नगर्ने तर त्यसको सट्टामा बरु प्रेम देखाउने।
So in the fourth example, Jesus says to give to the one who asks and not to turn away someone who wants to borrow.
अनि यहाँनिर अर्को उदाहरण पनि येशू प्रभुले दिनुहुन्छ, त्यो चाहिँ माग्नेलाई देऊ र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर भन्ने यो पनि शिक्षा उहाँले दिनुहुन्छ।
Now, it is important to notice that Jesus did not say to give whatever the person asked for.
अनि यहाँनिर अर्को कुरा हामीले बुझ्नुपर्ने, मान्छेले जे जे तपाईँलाई माग्छ नि ऋण तपाईँले पुरा दिनुपर्छ त्यो चाहिँ यहाँ भने होइन।
He simply says to give and not to turn away people in need.
अनि यहाँ येशु प्रभुले के भन्दै हुनुहुन्छ भने माग्ने मान्छेहरूलाई चाहिँ दिनु र मानिसहरूको खाँचो छ भने त्यसलाई व्यवस्था गर्नुको सट्टा त्यसलाई सहायता गर्नु, यो कुरा हामी बुझ्दछौँ।
He doesn't even say what to give to that person, but he says give.
अनि यहाँनिर के दिनुपर्ने हो त्यसलाई भनेर येशुले भन्नुभएको छैन, तर कमसे कम देऊ भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ।
Oftentimes, the best thing we can give to those who ask for money is to give them our time.
अनि धेरैचोटि मानिसहरूले हामीलाई पैसा माग्छ भने हामीले उसलाई खासमा आफ्नो समय दिनुपर्ने भन्ने हुन्छ।
Our time to listen to their needs.
अनि उनीहरूले के खाँचो छ उनीहरूको त्यो बुझ्नलाई उनीहरूको कुरा सुन्ने समय हामीले दिनुपर्छ, सुन्नुपर्छ।
And maybe try to help them to get out of debt by living a proper lifestyle.
अनि हुनसक्छ उनीहरूलाई उनीहरूको ऋणबाट मुक्त हुनलाई कसरी राम्रो प्रकारको जीवन जिउने र कसरी त्यो ऋणबाट मुक्त हुने त्यो कुरो सिकाउन सक्छौँ।
Or help them in some way that is practical.
अनि अर्को चाहिँ अरू किसिमले जब हामीले उसको कुराहरू सुनेर उसको समस्याहरू बुझ्दछौँ अर्को व्यावहारिक तरिकाले कसरी उनीहरूलाई उद्धार हुनसक्छ, सहायता हुनसक्छ त्यो कुरामा मद्दत गर्ने।
Jesus says, don't turn them away.
अनि येशु प्रभुले भन्नुहुन्छ उनीहरूलाई इन्कार नगर।
Listen to them and direct them to the right things to do for themselves.
अनि उनीहरूको कुरा सुन र उनीहरू आफैले सही कुरा कसरी गर्न सक्छन् त्यो कुराहरूतिर डोर्याऊ।
So Jesus is asking us, his disciples, not to seek retaliation against an offense.
अनि त्यस कारणले यहाँनिर येसु प्रभुले उहाँका चेलाहरू जो हामीहरू हौ हामीहरूलाई यो कुरा भनिराख्नु भएको छ कि मानिसहरूको विरुद्धमा नजाने र मानिसहरू हामीलाई के कुरा माग्छ हामीलेसँग कुरा गर्न आउँछ भने त्यो कुराहरू सुनिदिने यो कुराको बारेमा शिक्षा दिनुभएको छ।
Do not return evil for evil.
अनि वास्तवमा कसैले खराबी गर्छ भने उसलाई पनि खराबीको बदला खराबीले नदेऊ।
Instead of that, we are to find non-violent ways to respond to evil.
अनि कसैले हामीलाई खराब गर्छ भनेदेखि चाहिँ हामीले चाहिँ त्यो आतंक के भन्छ भाइलेन्ट नहुने प्रकारले होइन झगडा नहुने प्रकारले बेबेल नहुने प्रकारले उनीहरूलाई कसरी व्यवहार गर्ने उनीहरूले गरेको खराबीलाई कसरी हामीले समाधान गर्ने त्यो कुरा हामीले खोज्नुपर्छ।
You notice in these illustrations that a Christian does not demand his personal rights.
अनि तपाईँले यहाँनिर यो येशुप्रभुले दिनुभएको उदाहरणहरूमा एउटा कुरा तपाईँले देख्नुभयो होला कि क्रिस्चियनले चाहिँ कहिले पनि उसको व्यक्तिगत अधिकार खोजिराख्दैन।
As a citizen, as a person, we have rights.
अनि वास्तवमा हामी एउटा नागरिकको हिसाबले हामी एउटा व्यक्तिको हिसाबले हामी आफ्नो व्यक्तिगत अधिकारहरू हाम्रो हुन्छ।
Even as a Christian, we have rights.
अनि हामी क्रिस्चियनको हिसाबले पनि हाम्रो अधिकार हुन्छ।
But Jesus is asking us, as Christians, we must be willing to give up some of the personal right when it is necessary.
येशु प्रभुले भनिराख्नु भएको छ हामी क्रिस्चियनको हिसाबले हाम्रो व्यक्तिगत अधिकारहरू पनि छन् भने त्यस्तो ठाउँमा हामीले आफ्नो अधिकारहरू पनि दिनु पर्यो भने दिन तयार हो त्यस्तो भन्नुहुन्छ।
When it will bring glory to God our Father, we are willing to give up those personal rights.
अनि यदि हाम्रो स्वर्गीय पितालाई महिमा ल्याउँछ भनेदेखि हाम्रो व्यक्तिगत अधिकारहरूलाई पनि हामी दिन तयार हुनुपर्छ।
Because God is our priority.
किनभनेदेखि हाम्रो जीवनमा मुख्य कुरा अथवा प्राथमिकता चाहिँ परमेश्वर हुनुहुन्छ।
God gave us His best.
अनि वास्तवमा परमेश्वरले चाहिँ हामीलाई जे दिनुभएको छ उहाँले दिनुहुने उत्तम कुरा दिनुभएको छ।
He gave his only son for us.
उहाँले आफ्नो एकमात्र पुत्रलाई हाम्रो लागि दिनुभयो।
It is a small thing for us to give up our personal rights so that we can bring him glory.
अनि वास्तवमा हामीले हाम्रो व्यक्तिगत अधिकारहरूलाई दिन तयार हुने कुरा चाहिँ एकदम सानो कुरा हो जुन कुराले उहाँलाई महिमा ल्याउन सक्छ।
It is our privilege to serve him in this way.
अनि यस प्रकारले उहाँको सेवा गर्नु महिमा गर्नु हाम्रो एउटा अहोभाग्य मौका हो।
So therefore, at a personal level, Christians must not demand vengeance.
त्यही कारणले व्यक्तिगत रूपमा क्रिस्चियनहरूले कसैलाई बदला लिनलाई कोसिस गर्नुहुन्न।
We must never ask eye for an eye, tooth for
हामीले
a tooth.
कहिले पनि आँखाको बदला आँखा दाँतको बदला दाँखा दाँत माग्नुहुन्न।
You hurt me, therefore I hurt you back.
अनि तिमीले मलाई दुःख देऊ मलाई नोक्सान पुऱ्यायौ तिमीलाई पनि नोक्सान दिन्छु तिमीलाई पनि बदनाम गर्छु दुःख दिन्छु यो हामीले गर्न सक्दैनौँ।
Instead, Jesus is asking us and teaching us that we must seek peace.
अनि त्यसको सत्तामा येशु प्रभुले चाहिँ हामीलाई सिकाइराख्नु भएको छ कि हामीले चाहिँ मिलाप खोज्नुपर्छ शान्ति खोज्नुपर्छ।
Such peace may require us to give up our personal rights or our legal rights.
अनि कतिचोटि यस्तो खालको मिलापमा आउनुको लागि शान्तिमा आउनुको लागि हाम्रो व्यक्तिगत अधिकार अथवा कानुनले नै हामीलाई दिएको अधिकार हामीले दिन तयार हुनुपर्छ।
But when we give up those rights, we will be blessed greatly.
जब हामीले यस्ता अधिकारहरू कानुनी रूपमा होस् या आफ्नो व्यक्तिगत अधिकारहरू हुन्छन् त्यो हाम्रो स्वेच्छाले हामी दिन्छौँ भनेदेखि चाहिँ हामी आफै चाहिँ अझै बढी आशिषित हुनेछौँ।
Because we will become peacemakers, like in the seventh beatitude.
अनि त्यो हामीले सातौँ बियाटिच्युडमा सिकेको जस्तै हामीले त्यसो गर्दाखेरि मिलाप ल्याउनेहरू हामी हुनेछौँ।
Peacemakers, and we can rightly be called children of God.
अनि वास्तवमा त्यो मिलाप गराउनेहरू चाहिँ हामी चाहिँ परमेश्वरको छोरा छोरी कहलाउने छौँ।
Now, Jesus himself followed this pattern of behavior that he taught.
अनि वास्तवमा येशु प्रभुले जुन शिक्षा यहाँ हामीलाई सिकाउँदै हुनुहुन्छ, उहाँको आफ्नो जीवनमा यही कुरा उहाँले पछ्याउनु भएको छ।
You recall what happened on the night before he was crucified.
तपाईँले थाहा छ, तपाईँले बाइबलमा पाउनुहुन्छ कि उहाँको क्रुसमा उहाँलाई टाँगिनुभन्दा अगाडिको राति उहाँको जीवनमा के भयो।
Jesus was mocked.
अनि वास्तवमा येशु प्रभुलाई चाहिँ निन्दा गरिएको थियो, हिर्काइएको थियो, घोजिएको थियो,
He was struck in the head.
उहाँको टाउकोमा हिर्काइएको थियो,
He was spit upon by many who were against him.
अनि उहाँको विरुद्धमा हुनेहरूले धेरैले उहाँलाई थुकेका थिए।
By the Jewish teachers, by the guards, and by the Roman soldiers.
अनि ती यहुदी शिक्षकहरू, गार्डहरू र रोमी सिपाहीहरू यी सबैले उहाँलाई थुकेका थिए।
You can read all about this in Mark chapters 14 and chapter 15.
अनि तपाईँले येशु प्रभुलाई त्यो क्रुसमा टाँगिनु अघिल्लो रात के भएको थियो भन्ने कुरा मर्कुसको सुसमाचार 14 र 15 अध्यायमा सबै पढ्न सक्नुहुन्छ।
Jesus did not respond to their insults and physical violence.
अनि वास्तवमा येशु प्रभुले उनीहरूले येशुलाई गरेका ती बदनाम, उहाँलाई दिएका त्यो शारीरिक जुन चाहिँ चोटहरू, त्यो उहाँलाई सताएका थिए, हिर्काएका थिए, ती सबै कुराको बदला उहाँले के पनि गर्नु भएन।
He could have destroyed them with one word from his mouth.
अनि उहाँले चाहिँ आफ्नो मुखबाट एउटै शब्द भनेर तिनीहरूलाई पूर्ण रूपमा नाश गर्न सक्नुहुन्थ्यो।
Of course he did not, but he prayed for them and he forgave them.
तर उहाँले त्यस्तो गर्नु भएन र उहाँले तिनीहरूलाई प्रार्थना गर्नुभयो र उनीहरूलाई क्षमा दिनुभयो।
So Jesus left out this rule of conduct of non-vengeance, which he taught his disciples.
अनि वास्तवमा येशु प्रभुले यो व्यवहार चाहिँ बदला नलिने व्यवहार उहाँको आफ्नो जीवनमा उहाँले अभ्यास गर्नुभयो। त्यही कुरा चाहिँ चेलाहरूलाई उहाँले सिकाइराख्नु भएको छ।
This is Jesus' teaching for those who follow him.
अनि जसले येशु प्रभुलाई पछ्याउँछन् उनीहरूको लागि येशु प्रभुको शिक्षा यही हो।
It is the new way of living in God's kingdom.
अनि यो चाहिँ परमेश्वरको राज्यमा जुन प्रकारले जिउनु पर्ने हो त्यो नयाँ प्रकारको जिउने तरिका हो।
So do not retaliate or seek revenge against an evil done to you.
अनि तपाईँको विरुद्धमा गरेका अपराधहरू अनि खराबीको बदलामा बदला नलिनु, तिनीहरूलाई दण्ड दिन कोसिस नगर्नुहोस्।
Leave the revenge to God.
अनि वास्तवमा यस्ता खालका बदलाहरू परमेश्वरमा छोडिदेऊ।
He will take care of it.
अनि परमेश्वरले नै त्यसको सबै कुराको समाधान ल्याउनुहुन्छ।
As a child of God, seek to be a peacemaker.
अनि परमेश्वरको छोराछोरीको हिसाबले मिलाप ल्याउने कुरालाई प्रयास गर्नुहोस्।
Because a child of God is a member of Jesus' family and he is a peacemaker.
अनि वास्तवमा परमेश्वरको छोराछोरीको हिसाबले, परमेश्वरको परिवारको हिसाबले एउटा शान्ति ल्याउने व्यक्ति तपाईँ हुन सक्नुहुन्छ।
So we continue with the last example of Jesus' sixth teaching on fulfillment the law now.
अनि छैटौँ कुरा, शिक्षा चाहिँ, पोइन्ट चाहिँ हामीले अन्तिम उदाहरण येशु प्रभुले दिनुभएको, जुन चाहिँ व्यवस्था कसरी, परमेश्वरको व्यवस्था कसरी पुरा, येशु प्रभुले त्यसबारेमा कसरी सिकाउनु भयो व्यवस्था पुरा हुने सम्बन्धमा।
So let us read the next section, verses 43 to 48.
अनि अहिले चाहिँ हामी अन्तिम खण्ड मत्तीको सुसमाचार 5:43 48 पढ्नेछौँ। तिमीहरूले यसो भनेको सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर, तर म तिमीहरूलाई भन्दछु आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूको निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ, किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूलाई के इनाम छ? के महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? तिमीहरूले आफ्नो दाजुभाइहरूलाई मात्र आशीर्वाद गर्छौ भने अरूहरूले भन्दा बढी के गर्यौ र? के अन्य जातिहरूले पनि त्यसै गर्दैनन् र? यस कारण जस्तो तिमीहरूको स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्छ।
So in this last example, Jesus teaches about love.
अनि यो अन्तिम उदाहरणमा येशू प्रभुले प्रेमको सम्बन्धमा सिकाउनुहुन्छ।
This is the climax, the high point of his teachings in this section.
अनि यो खण्डमा येशू प्रभुले सिकाउनु भएको कुराहरूको सबभन्दा महत्त्वपूर्ण कुरा हामी यहाँ देख्दछौँ, जुन चाहिँ उच्च महत्त्वको कुरा यहाँ सिकाउनु भएको छ।
So the Jews were taught, love your neighbor.
अनि वास्तवमा यहुदीहरूलाई चाहिँ आफ्नो छिमेकीलाई प्रेम गर भनेर सिकाइएको थियो,
But hate your enemy.
अनि तर शत्रुहरूलाई घृणा गर भनेर सिकाइन्थ्यो।
Love your neighbor, hate your enemy.
अनि आफ्नो छिमेकीलाई प्रेम गर, शत्रुहरूलाई घृणा गर।
To love one's neighbor is clearly taught in the Old Testament.
वास्तवमा पुरानो नियममा नै प्रष्ट रूपमा छिमेकीलाई प्रेम गर्ने कुराको शिक्षा दिएको छ।
For example, in Leviticus chapter 19, verse 18, it says, love your neighbor as yourself.
अनि वास्तवमा उदाहरणको लागि लेवीको 19:18 हामी त्यहाँ देख्दछौँ, आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर।
But the idea of hating your enemy is not in the Levitical text.
तर आफ्नो शत्रुलाई घृणा गर्ने कुरा चाहिँ लेवीको पुस्तकमा चाहिँ त्यहाँ दिएको छैन।
Now Jesus was completely against the thought of hating one's enemy.
अनि वास्तवमा येशू प्रभुले चाहिँ यहाँनिर कसैले पनि आफ्नो शत्रुलाई घृणा गर्ने कुराको येशू प्रभु पूर्णै विरुद्ध हुनुहुन्थ्यो।
Now the Jews practice loving their neighbor.
वास्तवमा यहुदीहरूले आफ्नो छिमेकीलाई प्रेम गर्ने कुराको अभ्यास गर्थे।
But they defined their neighbor only as those people who were close to them.
अनि उनीहरूले चाहिँ छिमेकी भनेको चाहिँ उनीहरूको नजिकै भएका कुराहरू मात्रै भन्ने सोच्थे।
Perhaps their family or their friends and perhaps their community.
अनि हुन सक्छ उनीहरूले त्यो नजिकको मान्छे छिमेकी भन्दाखेरि चाहिँ उनीहरूको आफ्नै परिवार अनि आफ्नो साथीहरू हुनसक्छ, उनीहरूको आफ्नो घर वरिपरिका छिमेकीहरू, त्यो कुरा सोच्दथे उनीहरूले।
And only within the Jewish people.
अनि अर्को कुरा चाहिँ उनीहरूले सोच्दथे, यहुदी नै जातिहरूको भित्र मात्र।
Everyone outside of that is not included in the circle of people whom they are supposed to love.
अनि वास्तवमा यहुदीहरूले उनीहरूले प्रेम गर्नुपर्ने छिमेकीहरू चाहिँ यहुदीहरूकै जातिभन्दा बाहिर चाहिँ हुँदैन थियो उनीहरूको सोचमा।
So Jesus redefined for them who is their neighbor that they should love.
अनि यहाँनिर येशु प्रभुले उनीहरूले प्रेम गर्नुपर्ने उनीहरूको छिमेकीहरू को को हुन् भन्ने कुराको एउटा नयाँ प्रकारले त्यसको परिभाषा दिनुभएको छ।
In the parable of the Good Samaritan in Luke chapter 10, Jesus told them that their neighbor is anyone who is in need.
अनि वास्तवमा लुका 10 चाहिँ त्यो जो चाहिँ खाँचोमा छ त्यो नै उनीहरूको छिमेकी हो भनेर सिकाउनु भएको छ।
Now, in verse 44, Jesus expands the concept of a neighbor to the greatest degree one can imagine.
अनि वास्तवमा मत्ती 5:44 चाहिँ शत्रुहरूलाई प्रेम गर भन्ने कुरा कुनै पनि व्यक्तिले कसरी मानिसहरूलाई प्रेम गर्नुपर्छ भन्ने कुराको चाहिँ यहाँनिर एउटा चित्रण गरिएको छ।
Now Jesus says that the neighbor that you are supposed to love includes your enemies.
अनि यहाँ येशू प्रभुले भन्नुहुन्छ, तिमीले प्रेम गर्नुपर्ने छिमेकी भित्र चाहिँ शत्रु पनि सम्मिलित छन्।
So the Jews were not to hate their enemy as they were taught. Instead, they were to love their enemies.
अनि यहाँनिर येशूको शिक्षामा के छ भने यहुदीहरूले चाहिँ उनीहरूको शत्रुलाई जसरी उनीहरूले सोचेका थिए शत्रुलाई घृणा गर्ने, तर उनीहरूले शत्रुलाई पनि प्रेम गर्नुपर्छ भन्ने कुराहरू चाहिँ यहाँ येशूले सिकाउँदै हुनुहुन्छ।
So this is a completely new teaching that they have ever heard or imagined.
अनि वास्तवमा उनीहरूले येशुप्रभुले जुन चाहिँ यो शत्रुलाई पनि प्रेम गर्नुपर्छ भन्ने शिक्षा दिँदै हुनुहुन्छ, यो चाहिँ उनीहरूले कल्पना गरेको भन्दा एउटा नयाँ, कहिल्यै नसोचेको एउटा शिक्षा उनीहरूले सुनिराखेका थिए।
So we ask, how does a person love his enemies?
अनि हामीले प्रश्न गर्न सक्छौँ कि कुनै पनि व्यक्तिले शत्रुलाई कसरी प्रेम गर्न सक्ला।
This may sound impossible and ridiculous to some people, but it was exactly what Jesus taught and practiced for himself.
अनि वास्तवमा कति मानिसहरूको लागि यो कुरा चाहिँ कठिन हुन सक्छ, तर येशुप्रभुले चाहिँ आफैले नै यही कुरा गर्नुभयो, त्यही कुरा उहाँले भनिराख्नु भएको छ।
Now, in this passage, then Jesus gave a practical example of how to love your enemies.
अनि यहाँनिर येशुप्रभुले आफ्नो छिमेकीलाई, के अरे शत्रुलाई कसरी प्रेम गर्ने भन्ने कुराको एउटा उदाहरण दिनुभएको छ।
When people persecute you and they cause you pain and difficulties, Jesus says to pray for them.
अनि जब कसैले तपाईँलाई सताउँछ, तपाईँलाई कठिनाइ दिन्छ, अप्ठ्यारो बनाउँछ भनेदेखि येशूले भन्नुहुन्छ तिनीहरूको लागि प्रार्थना गर।
Pray for them and not against them.
अनि उनीहरूको लागि प्रार्थना गर तर उनीहरूको विरुद्धमा होइन।
To pray for someone is to seek for their good.
अनि कसैको निम्ति प्रार्थना गर्नु भनेको चाहिँ उनीहरूको भलाइ खोजिदिनु, उनीहरूको निम्ति फाइदा दिने काम गर्नु।
So when persecuted, Christians are not only to refrain from retaliation, but also to seek the welfare of their persecutors.
अनि यहाँनिर के छ भनेदेखि तपाईँलाई दुःख दिनेहरूको बदलामा केही गर्ने नगर्ने मात्र होइन, तर त्यो दुःख दिनेहरूको फाइदाको लागि पनि केही गर्ने भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ।
This is not my suggestion. It is the Lord's command.
अनि वास्तवमा यो तपाईँलाई मैले दिएको सुझाव होइन, यो त येशुप्रभुको आज्ञा हो।
What is the reason that we Christians, as Christ's disciples, we must behave in this way?
अनि हामीले चाहिँ येशुप्रभुको चेलाको हिसाबले यो प्रकारको व्यवहार गर्नुपर्ने कारण के हो?
Now Jesus gives two reasons.
अनि यसमा येशुप्रभुले दुईटा कारणहरू दिनुहुन्छ।
The first reason is more a logical reason of comparison.
अनि पहिलो चाहिँ त्यो दाँच्दाखेरि मोर तर्कपूर्ण कारण छ।
Jesus says that if we only know how to love those who love us, then we are no better than the lowest immoral people in society.
अनि येशुप्रभुले यहाँ उदाहरण दिएर भन्नुहुन्छ, यदि हामीले हामीलाई प्रेम गर्नेहरूलाई मात्रै प्रेम गर्छौँ भनेदेखि त हामी त समाजमा भएका सबभन्दा तुच्छ व्यक्तिहरू समान हुन्छौँ।
Now the Jews regarded tax collectors and pagans as the lowest immoral people.
अनि यहुदीहरूले चाहिँ चन्दा उठाउनेहरू र अन्य जातिहरूलाई चाहिँ मानिसहरूमध्ये सबभन्दा तलका एकदमै अनैतिक मानिसहरू भन्ने सोच्दथे।
And Jesus says to the Jews that if they only know how to love those who love them, then they are no better than the pagans and the tax collectors.
अनि त्यसैले यहाँनिर यहुदी चेलाहरूलाई येशुप्रभुले भन्दै हुनुहुन्छ, यदि उनीहरूले केवल उनीहरूलाई माया गर्ने प्रेम गर्ने मान्छेहरूलाई मात्रै प्रेम गर्छन् भनेदेखि चाहिँ तिनीहरू त त्यो चन्दा उठाउने र त्यो सबभन्दा अन्य जाति त्यो सबभन्दा तुच्छ मान्छेहरू बराबरको भए तिनीहरूले पनि गर्छन् त्यो।
Now, the second reason that Jesus gave is found in verses 45 and 48.
अनि दोस्रो कारण किन हामीले शत्रुलाई प्रेम गर्नुपर्छ भन्ने कुरा चाहिँ 45 र 48 पदमा उहाँले दिनुभएको छ।
It is perhaps the more important reason.
अनि यो चाहिँ वास्तवमा अझै महत्त्वपूर्ण कारणहरू हुन्।
Now, these verses contains the climax and the most important teaching that Jesus emphasized to his disciples.
अनि उहाँको चेलाहरूलाई येशुप्रभुले जोड दिएर भन्नुभएको कुराहरूको महत्त्वपूर्ण पोइन्टहरूमा येशुप्रभुको शिक्षा यहाँ हामीले यी पदहरूमा देख्दछौँ।
Now in verse 45, he gives the reason so that we may be sons of our Father.
अनि यहाँनिर 45 पदमा, मत्ती 5 को 45 पदमा येशुप्रभुले एउटा कारण दिनुहुन्छ, यसो गर्दाखेरि चाहिँ ताकि हामी चाहिँ पिताका छोराहरू हुनेछौँ भनेर उहाँले भन्नुभएको छ।
Now, sons behave in the same way as the father.
अनि वास्तवमा छोराहरूको व्यवहार चाहिँ पिताको व्यवहार जस्तै हुन्छ।
So Jesus is saying that we are to behave like God our Father.
अनि येशुप्रभुले यहाँनिर के भन्दै हुनुहुन्छ भने, जसरी हाम्रो परमेश्वर पिता हुनुहुन्छ, हामीले पनि उहाँको जस्तै व्यवहार गर्नुपर्छ छोराको हिसाबले।
Now Jesus makes the final amazing summary in verse 48.
अनि त्यसपछि 28 पदमा चाहिँ येशुप्रभुले अन्तिम तर एकदमै महत्त्वपूर्ण सारांश, सबै कुराको मुख्य कुरा त्यहाँ भन्नुहुन्छ।
He says, "Be perfect, therefore, as your heavenly Father is perfect."
अनि यहाँनिर 28 पदमा 48 पदमा मत्ती 5मा येशुप्रभुले सारांशमा मुख्य कुरा भन्नुहुन्छ, त्यो चाहिँ जस्तो तिमीहरूको स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्छ।
Perfection is in moral behavior is the Christian's goal because God is our Father.
अनि वास्तवमा परमेश्वर चाहिँ हाम्रो पिता जो पर्फेक्ट सिद्ध हुनुहुन्छ, अनि हाम्रो व्यावहारिक जीवनमा नैतिक जीवनमा सिद्ध हुने कुरा चाहिँ हामी परमेश्वरको इच्छा पुरा गर्ने कुरासँग सम्बन्ध छ।
And we must strive to be like our Father who is perfect.
अनि हाम्रो पिता, स्वर्गीय पिता जो सिद्ध हुनुहुन्छ, हामी पनि त्यस्तै पिता जस्तै सिद्ध हुने प्रयास गर्नुपर्छ।
To be like our Father is a high calling.
अनि वास्तवमा हाम्रो बोलावटको सबभन्दा उच्च कुरा चाहिँ पिता जस्तै हरेक कुरामा सिद्ध हुने कुरा हो।
Many times our weak, sinful nature will drive us to despair and to be sorrowful over our constant failures.
अनि कतिचोटि चाहिँ हाम्रो बोलावट, हाम्रो आफ्नै कोसिसमा चाहिँ हामी कतिचोटि असफल हुन्छौँ, त्यो कुराले चाहिँ हामीलाई दुखित बनाउँछ।
We will constantly mourn over our failures.
अनि हामीले गरेका गलतहरू जहाँ चाहिँ हामी असफल हुन्छौँ, त्यो कुराहरूमा हामी निरन्तर के भन्छ मौन गर्छौँ, त्यो कुराको बारेमा दुखित हुन्छौँ।
And our mourning will bring us to experience the blessings of the first beatitude.
अनि हामीले जुन चाहिँ दुखित हुने कुराहरूले चाहिँ फेरि त्यो पहाडी उपदेशमा बियाटिच्युडमा अथवा आशिष दिने कुराहरूको अवस्थामा हामीले लग्दछ, जब हामी दुखित हुँदछौँ, शोक गर्दछौँ।
The first beatitude, which says, "Blessed are those who mourn, for theirs is the kingdom of God."
अनि त्यो शोक मान्नेहरू धन्यका हुन्, किनभने उनीहरूकै परमेश्वर, उनीहरू परमेश्वरको राज्य उनीहरूकै हो भनेर हामीले पहिलो बियाटिच्युडमा पढेका छौँ।
May you and I constantly seek to be perfect in love.
अनि तपाईँ र म प्रेममा सिद्ध हुने कुरामा निरन्तर हामी प्रयास गर्न सकौँ।
And be like our Father in heaven.
अनि यसरी जसरी हाम्रो स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, स्वर्गको पिता, स्वर्गीय पिता जस्तै हामी पनि सबै कुरामा सिद्ध हुन सकौँ।
It is impossible for us to accomplish this in our own strength.
अनि हाम्रो आफ्नै शक्ति र क्षमतामा यो सबै कुरा गर्न असम्भव छ।
But God has given us His Holy Spirit to teach us and help us in this journey to be like Him.
तर परमेश्वरले यो प्रकारको शिक्षा र उहाँको आज्ञा अनुसार जिउनको लागि र उहाँ जस्तै हुनको लागि हामीलाई सहायता गर्न उहाँले पवित्र आत्मा दिनुभएको छ। जब हामी उहाँमा भरोसा गर्छौँ, पवित्र आत्माको सहयोगमा, सहायतामा हामी उहाँको जस्तै सिद्ध हुन सक्छौँ।
Perfection, like our Father, is what Jesus wants us to aim for.
अनि वास्तवमा हाम्रो स्वर्गीय पिता जस्तो सिद्ध हुनुहुन्छ, त्यस्तै सिद्ध हामीले हुनुपर्ने कुरा नै येशु प्रभुको हाम्रो निम्ति राख्नुभएको लक्ष्य हो।
We might not be able to get to full perfection in this lifetime, but we can still try.
अनि वास्तवमा यो संसारमा हुँदाको यो शारीरिक, यो हाम्रो जीवनमा हामी त्यो सिद्धतामा पुग्न नसकौँला, तर हामी निरन्तर त्यो सिद्धतातर्फ कोसिस गरिराख्नु पर्छ।
God just wants us to try. This is the goal He has for us.
अनि परमेश्वरले हामीलाई हामीले पुरा प्रयास गरोस् भन्ने चाहनुहुन्छ कि उहाँले हाम्रो लागि राख्नुभएको लक्ष्य उद्देश्य चाहिँ यो हो, हामीले यहाँ सिद्ध हुन कोसिस गर्ने।
And by the grace of and help of God, day by day, we become a little bit more like our Father in heaven.
अनि परमेश्वरको सहायता, उहाँको अनुग्रह र पवित्र आत्माको सहायताद्वारा दिनदिनै हामी अलिअलि हाम्रो स्वर्गीय पिता जस्तै सिद्धतातिर बढ्दै जान्छौँ र हाम्रो स्वर्गीय पिता जस्तै सिद्ध हुँदै जान्छौँ।
Change will come very slowly, bit by bit,
अनि
but
वास्तवमा हाम्रो जीवनमा आउने बदलाव परिवर्तन चाहिँ बिस्तारै अलिअलि गर्दै आउँछ।
But God will help us and we will grow to be more like Him.
तर परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ जब हामी उहाँमा भरोसा गर्छौँ र हामी उहाँ जस्तै हुँदै जान्छौँ, हामी उहाँ जस्तै सिद्धतातिर बढ्दै जान्छौँ।
So we thank God for His grace and His patience with us.
अनि हाम्रो निम्ति उहाँको अनुग्रह र उहाँको सहनशीलता धैर्यताको लागि हामी परमेश्वरलाई धन्यवाद दिन चाहन्छौँ।
And he loves us and accepts us the way we are, even we are so imperfect in love.
अनि वास्तवमा प्रेममा हामी कति अशुद्ध छौँ, असिद्ध छौँ, सिद्ध छैनौँ, हामी जस्तो छौँ, परमेश्वरले हामीलाई त्यही अवस्थामा पनि प्रेम गर्नुहुन्छ र हामीलाई सहायता गर्न चाहनुहुन्छ।
So as we close, I want to ask Pastor Silas, there are three questions there. You want to explain that?
अनि जसै हामी अन्तमा जाँदैछौँ, हाम्रो तिनवटा प्रश्नहरू छन् अनि त्यसको बारेमा हामी हेर्नेछौँ। मेबी वी प्रे फर्स्ट, राइट?
Okay.
And we pray and then आजको लेसनबाट पनि अर्को तिनवटा प्रश्न छ। थ्याङ्क यू ब्रदर।